घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ सहकर्मी चुडामणि अरियारसँगै म ओम प्रकाश पाण्डेको नमस्कार भारतसिंह एफएम 102.2 बझाङको सयपाल एफएम 110.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ
प्रदेश नम्बर 7 को राजधानी र नामाङ्करणका लागि विशेष सुझाव समितिको म्याद फेरि थपियो
हत्या भएको 20 दिन पुगिसक्दा पनि निर्मला पन्तका हत्यारा अझै पत्ता लागेनन्
टिकापुर घटनाको मुद्दामा सुनवाई प्रक्रिया सुरु
3 दिनदेखि अवरुद्ध रहेको महाकाली निर्माण व्यवसायहरूद्वारा मुलुकी अपराध संहिता ऐन तत्काल संशोधन गर्न सरकारसँग माग
र साफ 15 वर्ष मुनिको महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भोलि भारतसँग खेल्ने
खुसीको खबर खुसीको खबर खुसीको खबर अल्का अस्पताल काठमाडौँका वरिष्ठ न्युरो सर्जन डाक्टर रामकुमार श्रेष्ठ एमबीबीएस एमएस एमसीआर अब दोगडाकेदार भूमिराज फार्मेसी गली नम्बर 1 महेन्द्रनगरमा हाम्रा सेवाहरू मस्तिष्क तथा नसा सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिने हात खुट्टा झमझम गर्ने हात खुट्टा पोलेको जस्तो महसुस हुने घाँटी चलाउँदा दुख्ने कम्मर दुखेर सिधा उभिन नसक्ने राति सुत्दा कम्मर धेरै दुख्ने टाउको दुख्ने लामो समयदेखि टाउको दुखेको समस्या समाधान नभएको टाउको आधा हिस्सा दुख्ने मिर्गी छाय रोगी 81 मूर्छा पर्ने बेहोस हुने दुर्घटनाबाट टाउकामा लागेको चोटको उपचार आदि न्युरो सम्बन्धीका समस्या भएका बिरामीहरूले समयमै नाम दर्ता गरी उपचार सेवा लिन हुन अनुरोध गरिन्छ डाक्टर आउने मिति भाद्र 2 गते तथा प्रत्येक महिनाको पहिलो शनिबार सम्पर्क दोगडाकेदार भूमिराज फार्मेसी गली नम्बर 1 हुन्डा सोरुमको नजिक महेन्द्रनगर कञ्चनपुर सम्पर्क नम्बर 98057 93646 र 98 43 28 66 77
अब समाचार क्रम विस्तारमा प्रदेश नम्बर 7 राजधानी र नामाङ्करणका लागि विशेष सुझाव समितिलाई प्रतिवेदन पेश गर्न सकस भएको छ प्रदेश सरकारले प्रदेशको थाहै राजधानी र नामाङ्करणका लागि गठन गरेको विशेष सुझाव समितिले दोस्रो पटक थप गरिएको समयभित्र पनि प्रतिवेदन पेश गर्न नसकेपछि फेरि म्याद थप गरिएको छ सभामुख अर्जुन बहादुर थापाले समितिले प्रतिवेदन पेश गर्न नसकेपछि समय माग गरेकोले फेरि थप 5 दिनको समय दिइएको बताउनुभयो केही सरकारवाला पक्षसँगको छलफल नसकिएकाले समय थपिएको उहाँले जानकारी दिनुभयो अबको 5 दिनभित्र समितिले थाई राजधानी र प्रदेशको नाम के राख्न उपयुक्त हुन्छ भन्ने सुझाव सहितको पूर्ण प्रतिवेदन पेश गर्ने सभामुख थापाले बताउनुभयो साउन 21 गते भित्र प्रतिवेदन पेश गर्ने गरी प्रदेश सभाले गत साउन 14 गते प्रदेश सभा सदस्य तारालामा तामाङको संयोजकत्वमा 5 सदस्यीय विशेष सुझाव समिति गठन गरेको थियो त्यसपछि समितिलाई 1 हप्ताको समय थप गर्दै साउन 28 गते भित्र प्रतिवेदन पेश गर्न भनिएको थियो उक्त समयमा पनि प्रतिवेदन पेश गर्न नसकेपछि फेरि प्रतिवेदन बुझाउने म्याद थपिएको हो प्रदेश सरकारले प्रदेशको थाई राजधानी र नामाङ्करणका लागि गठन गरेको विशेष सुझाव समिति प्रदेशमा नामाङ्करण र थाई राजधानीको टुङ्गो लगाउन नसकेर अहिले राजधानीमा सङ्घका नेताहरूको हार गुहार गरिरहेका छन् त्यही संहितामा गइसकेर शक्ति विकेन्द्रीकरण भएको बताउँदै जनतालाई झुक्क्याउने नेता आफ्नो जिम्मेवारीको काम समेत गर्न नसकेर केन्द्रकै भरमा निर्णय गर्ने परिपाटीको अन्त्य नभएको प्रष्ट भएको छ यस क्षेत्रका नागरिकहरूको राय सुझाव सङ्कलन गर्नुको साटो नेता तथा कार्यकर्ताको विचारले नागरिकमा द्वन्द्व निम्ताउने परिस्थितिको सिर्जना भइरहेको छ
कञ्चनपुरको भीमदत्त नगरपालिका 2 उल्टाखामकी 13 वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको 20 दिन पुगिसक्दा पनि हत्यारा पत्ता लागेका छैनन् घटनामा संलग्न भएको आशंकामा सोधपुछको लागि प्रहरीले हालसम्म 150 जनालाई नियन्त्रणमा लिएर छाडेको छ भने कोहीलाई अनुसन्धानको लागि राखिएको कञ्चनपुर प्रहरीले जनाएको छ घटनाको सत्य तथ्य छानबिन गरेर हत्यारा सार्वजनिक गर्न पीडित परिवारलाई न्यायको माग राख्दै कञ्चनपुरका महिला अधिकार कर्मी स्थानीय निरन्तर 20 दिनदेखि आन्दोलन रत रहेका छन् महिला नेत्री हेलन श्रेष्ठको संयोजकत्वमा हत्याकाण्ड सार्वजनिक गर्नको लागि दबाव मूलक सङ्घर्ष समिति समेत गठन भएको छ नियमित आन्दोलनमा उत्रिएका स्थानीय महिला एवं अधिकार कर्मीले रोशनी बमको घरबाटै अनुसन्धान थाल्नुपर्नेमा जोड दिएका छन् महिला बालिकामाथि हुने यस्ता जघन्य घटना रोक्नका लागि स्थानीय एवं महिला अधिकार कर्मीले माग अघि सारेका छन् जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी सहितको टोलीले घटनाको सूक्ष्म उच्च स्तरीय कोणबाट अनुसन्धान थालिएको जनाएको छ घटनाबारे अनुसन्धान भइरहेको र प्रहरी दोषी नजिक पुगेको कञ्चनपुरका प्रहरी दिल्लीराज विष्टले बताउनुभयो बालिका हत्याको विषयमा कञ्चनपुरका प्रहरी गम्भीर भएर रात दिन अनुसन्धानमा खटिएको बताउँदै प्रहरीले केही दिनभित्रमा दोषी सार्वजनिक गर्ने जनाएको छ
वर्षौंदेखि सिटी अञ्चल अस्पतालमा कार्यरत 11 तहका चिकित्सकहरूले अस्पताल प्रमुखको जिम्मेवारी सम्हाल्न फेरि अस्वीकार गरेका छन्। प्रदेश नम्बर 7 का 9 जिल्लामा बासिन्दाको जनस्वास्थ्यसँग जोडिएको सिटी अञ्चल अस्पतालमा माथिल्लो तहका चिकित्सकहरूले मेडिकल सुपरिन्टेन्डेन्ट अर्थात् मेसु बन्न अस्वीकार गरेका हुन्। मेसुमा डाक्टर सजन केसीले छोडेपछि फेरि 9 तहका डाक्टर कपिल गौतमलाई निमित्त मेसुको जिम्मेवारी दिइएको छ। तर 11 तहका 3 चिकित्सकले भने मेसु बन्न अस्वीकार गरेका छन्। डाक्टर गणेश बहादुर सिंह सेवानिवृत्त भएपछि माथिल्लो तहका चिकित्सकहरूको मेसुको जिम्मेवारी सम्हाल्नबाट पन्छिएसँगै अहिलेसम्म सेती अञ्चल अस्पतालमा उक्त समस्याको समाधान हुन नसकेको हो। अस्पतालमा निमित्त मेसु डाक्टर कपिल गौतमका अनुसार स्वास्थ्य व्यवस्थापनको अभावमा सेती अञ्चल अस्पतालमा स्थापना कालदेखिका दरबन्दी पूर्ति हुन नसकेका हुन्। अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी नभेटिने समस्या पनि बढ्दै गएको छ। डायलासिस आइसियू लगायतका सेवालाई प्रभावकारी बनाउन सकिएको छैन भने बेला बेला फोहोर व्यवस्थापन, पानीको व्यवस्थापन, पार्किङ व्यवस्थापनको समस्या पनि आउने गरेको छ। तल्लो तहका चिकित्सक कार्यालय प्रमुख हुन र माथिल्लो तहका चिकित्सक प्रमुख हुन अस्वीकार गर्दै आउने परिपाटीले अस्पतालको व्यवस्थापनमै ठूलो समस्या देखिएको छ। बाध्यताले निमित्तको जिम्मेवारी लिएको निमित्त मेसु डाक्टर कपिल गौतमको भनाइरहेको छ।
टिकापुर घटनाको मुद्दामा सुनवाई प्रक्रिया सुरु भएको छ। कैलाली जिल्ला अदालतमा बुधबारदेखि घटनाको सुनवाई प्रक्रिया सुरु भएको हो। पहिलो पेशीपछि जिल्ला न्यायाधीश परशुराम भट्टराईले भदौ 24 गते वादी र प्रतिवादीका साक्षीलाई बुझ्ने आदेश दिनुभएको छ। पूर्वपक्षका लागि कैलाली कारागारमा थुनामा रहेका टिकापुर घटनाका 24 अभियुक्तहरूलाई अदालतमा झिकाइएको छ। एक नाबालक र रेशम चौधरी सहित 26 विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरी मुद्दा छ। उनीहरू पूर्वपक्षका लागि थुनामा रहेका छन्। ती नाबालक पोखरा स्थित बाल सुधार गृहमा छन् भने रेशम चौधरीलाई काठमाडौँको दिल्ली बजार स्थित सदर खोरमा राखिएको छ। अन्य 24 कैलाली कारागारमा रहेका छन्। पहिलो पेशीमा दुवैतर्फका साक्षीहरूलाई बुझ्ने आदेश भएको शाखा अधिकृत नरबहादुर नेगीले बताउनु भयो। 2072 भदौ 7 टिकापुर हत्याकाण्ड भएको थियो। थरुहट र थारुवान आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परि टिकापुर घटनामा एक नाबालक र 7 प्रहरीको ज्यान गएको थियो।
थारु समुदायमा मनाइने गुरही पर्वका विषयमा एक रिपोर्ट सहकर्मी दान सिंह डङ्गौराबाट।
मध्यपश्चिम तथा सुदूरपश्चिमका थारू समुदायले धुमधामका साथ मनाइने गुरही पर्वको निकै महत्व रहेको छ। यसै विषयमा कुराकानी गर्दै थारू नागरिक समाज कैलालीका जिल्ला संयोजक दिलबहादुर चौधरी,
अब यो गुरही पर्वको महत्व एकदमै ठुलो छ थारू समुदायमा, होइन? यसको चाहिँ तमाम के अरे किंवदन्तीहरू कहावतहरू छ। यो विशेष गरेर भाइ बहिनीको बिचमा माया प्रेम लाई पनि सङ्केत गर्दछ यो। त्यस कारणले यसमा चाहिँ अब गुरही पर्वको महत्व एकदमै ठुलो छ। र खास गरेर यो गुरही पर्व मनाउनुको कसरी चाहिँ महत्व छ भने, यो गुरही पर्व मनाएपछि यो समुदायमा केटाकेटीको उसमा चाहिँ रोगव्याध चाहिँ लाग्दैन भन्ने मान्यता पनि छ। यो के अरे अन्न बालीमा चाहिँ किरा लाग्दैन भन्ने मान्यता पनि छ। र यो गाई गोरुको गोठमा जुन गुरही पिटेको जुन सोटा हुन्छ हरियो रङ्गीसँगै, त्यो सोटा ल्याएर यदि गाई गोठमा भैँसी गोठमा राखिदिने हो भने तिनलाई पनि कुनै पनि रोग व्याध लाग्दैन भन्ने मान्यता छ। र त्यो घुगुरी बचेको चाहिँ ऊ पनि आफ्नो घरमा ल्याएर कोही त्यसमा छतमाथि फाल्ने काम पनि गर्छ, होइन? त्यसो भयो भने जुन घर
गुरही पर्व मनाउनका लागि पूर्व तयारी भइरहेको बताउँदै फेरि जिल्ला संयोजक दिलबहादुर चौधरी,
गुरही पर्व मनाउने तयारी एकदमै राम्रो छ। यसको व्यवस्थापन समिति पनि तयार भइसकेको छ र यसको बारेमा छलफल पनि भइसकेको छ। यो गुरही चोकमा मनाउने भनेर र युवाहरूको बिचमा स्वयंसेवक समिति गठन गर्ने कुरो पनि भइसकेको छ। र यसको लागि यसपालि हाम्रो धनगढी उपमहानगरपालिकाले पनि सहयोग गर्ने चाहिँ वचन दिएको छ। त्यसकारण गुरही पर्व, गुरिया पर्व जोडतोडले नै एकदम भव्यताका साथ मनाइन्छ भन्ने हामीलाई लाग्छ।
गुरही पर्व मनाउनका लागि तिथि मिति पनि तोकिएको छ भनी सोद्धा दिलबहादुर चौधरी यस्तो जवाब दिनुहुन्छ।
एकदम यो चाहिँ तिथि चाहिँ तोकिएको छ। यो के हो तिथि भनेको पञ्चमी हो, श्रावण शुक्ल पञ्चमी जुन दिन नाग पञ्चमी हुन्छ त्यही दिन यो चाहिँ गुरही पर्व मनाउँछन्।
गुरही पर्वमा सरकारी विधा नरहेको कुरा जिल्ला संयोजक दिल बहादुर चौधरी यसरी बताउनुहुन्छ।
यो चाहिँ एक दिन मनाउँछन्, एकदम भव्यताका साथ मनाउँछन्, विशेष गरी यो बाल पर्व भन्दा पनि हुन सक्छ। अब सरकारी भाषा विधाको कुरा छ, सरकारले चाहिँ थारूले माग गरेको अन्य उसमा त विधा दिएको छैन, अब यो गुरही पर्वमा के विधा दिन्छ उसले?
साँच्चीकै राज्यले थारू समुदायको महान संस्कृतिलाई संरक्षण र सम्वर्धन गर्ने हो भने विदेशी संस्कृति अंगाल्ने अवस्था आउने थिएन कि? शुक्लाफाटा समाचारका लागि दानसिंह डंगौरा।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। आदिवासी जनजातिहरूले मनाउने पर्वहरूको मौलिकता हराउँदै जानुलाई तपाईँ के भन्नुहुन्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
रामदही, थारू, आदिवासी जनजाति लगायतका कुन के असल चाड पर्व पुरान किसिमसे मनाए देखा थिए कि करके मनाए भिरल हिसाबसे थिए अब हेरे कि जैलको और अपन चाड पर्व चाहिँ औरे जना हे अब हुन त हामीले मनाइबो तहन फेर प्रचार प्रसार गरे नै सिकबो औरे चाड पर्व जस्तै तिज होइल अन्य चाड पर्व चाहिँ हाम्रो अंगलबो तर अपन चाड पर्व चाहिँ आयोजना हे प्रचार प्रसार के कमी या महत्व के बारेमा बुझाइ नै सिक के मतलब हेरे कि जैल फेवा
एकदम विधिवी रूपमा विदेशी संस्कृति रीति रिवाज परम्परा छ त्यसलाई नै देखा सिकी गरिरहेको अवस्था छ र आदिवासी जनजातिहरूले आफ्नो जुन वेशभूषा रीति रिवाज थियो त्यो चाहिँ नै एकदम कम मात्रामा मनाउने गरिरहेको अवस्था छ चाहिँ देखा सिकीको कारणले भएको जस्तो लाग्छ मलाई चाहिँ नै।
आदिवासी जनजातिहरू अहिले समय रूपान्तरण सँगै आदिवासी जनजातिहरूको संस्कार भाषा संस्कृति संस्कार जन्य चिजहरूको रूपान्तरण क्रमिक रूपमा हुँदै गएको अवस्था छ। अहिलेको बुढापाकाहरू जो ज्येष्ठ नागरिकहरू हुनुहुन्छ उहाँहरू आफ्नो संस्कार संस्कृति र पहिचानप्रति जति जिम्मेवार हुनुहुन्छ अहिलेको टिनेजका भर्खर हुर्कन्दै गरेका नयाँ पिँढीका बालबालिकाहरू युवा पिँढीहरू आफ्नो भाषा संस्कारप्रति त्यति जिम्मेवार नभएको अनुभूति अहिले आदिवासी जनजाति समुदायका प्रतिनिधिहरूले अगुवाहरूले गर्ने गरेका छन्। अहिलेको युवाहरू बाह्य संस्कार संस्कृतिप्रति आकर्षण बढ्ने आफ्नो चाहिँ संस्कृति भुल्दै जाने यद्यपि आफ्नो भाषा समेत अहिले भुल्ने क्रममा छन् अहिलेको युवाहरू।
युद्ध चौधरी, नयाँ युवा पुस्ताहरूले चाहिँ चासो नराख्नु चाहिँ मेन कारण देखिन्छ। आदिवासी जनजाति जति पनि छ समुदायका तिनीहरू चाहिँ कुनै कार्यक्रम विशेषमा मात्रै आफ्नो संस्कृतिको जगेर्ना गर्नलाई अलिकति उत्साहित देखिन्छ।
देवीको जुन लोप हुँदै गइराखेको छ यो हराउनुको खास कारण जुन जो अहिले विदेशी संस्कृतिहरू जुन आएको छ त्यसैलाई लाउँदै गइराखेका छन्। थारूहरूले पनि अरू जाति जस्तै बुढापाकाहरूले गर्दै आएका अथवा उहाँहरूले अँगाल्दै आएका संस्कृति अहिलेको युवा पिँढीले खास गरेर तिनीहरूलाई अँगाल्न सकेको छैन। त्यस कारणले पनि हाम्रो लोक संस्कृति लोप हुँदै गइराखेको छ।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँ अहिले शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2, बझाङको सैपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
जेके मेडिकेयरमा विशेषज्ञ डाक्टर आउने अत्यन्त जरुरी सूचना।
डाक्टर तन्वीर अहमद खान, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर।
डाक्टर आउने मिति भदौ 2 गते शनिबारका दिन।
मुटु ढुकढुक गर्ने, ज्यानै सस्कने, असामान्य तथा लामो समयसम्म टाउको दुख्ने, डट लाग्ने, बढी रिसाउने, नमिल्दो कुरा गर्ने तथा असामान्य व्यवहार गर्ने, यौन इच्छामा कमी आउने, धेरै रक्सी पिउने तथा लागु पदार्थको सेवन गर्ने, बच्चा तथा वृद्धहरूको जस्तो व्यवहार गर्ने र बच्चा ओछ्यानमा पेसाब गर्ने भएमा सम्पर्क गर्नुहोला। सम्पर्क स्थान जेके मेडिकेयर, अस्पताल रोड, महेन्द्रनगर। सम्पर्क फोन 0995252656 र मोबाइल नम्बर 98 48 72 30 66।
काठमाडौँका महिला विशेषज्ञ डाक्टर भागेश्वर हेल्थ क्लिनिकमा आउने बारे अत्यन्त जरुरी सूचना।
डाक्टर पद्मा मल्ल, MBBS MD डर्मा वीर अस्पतालका वरिष्ठ छाला कुष्ठ यौन रोग तथा सौन्दर्य विशेषज्ञ, कार्यरत बयोदा हस्पिटल काठमाडौँबाट यही भाद्र 2 गते शनिबार भागेश्वर हेल्थ क्लिनिक गली नम्बर 3 महेन्द्रनगर कञ्चनपुरमा आउने भएकाले तुरन्त सम्पर्क गर्नुहोला। फोन नम्बर 0995282816।
आँखाका रोगीहरूलाई अत्यन्त जरुरी सूचना। नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालको आयोजनामा कञ्चनपुर जिल्लाको श्रीकृष्ण माध्यमिक विद्यालय झलारीमा भाद्र 2 गते शनिबारका दिन बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म आँखा परीक्षण शिविर सञ्चालन गरी मोतीबिन्दु लगायत अपरेशन गर्नुपर्ने आँखाका रोगीहरूको गेटा आँखा अस्पतालमा निशुल्क अपरेशन गरिने तथा शिविरमा निशुल्क औषधि उपचार गरिनुका साथै सुपथ मूल्यमा चस्मा समेत उपलब्ध गरिने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न अनुरोध गरिन्छ। नेपाल नेत्रज्योति संघ केटा आँखा अस्पताल।
खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
विशेषज्ञ डाक्टर निर्मल मेडिकल महेन्द्र नगरमा
डाक्टर शिशिर रेग्मी एमडी मेडिसिन, वरिष्ठ पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ,
हाल कार्यरत नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर।
डाक्टर आउने मिति भाद्र 2 गते शनिबार।
हाम्रा सेवाहरू
पेट दुख्ने, अमिलो पानी आउने, अल्सर, ग्यास्ट्रिक, कब्जियत, पाइल्स, बाबा आदि रोगको उपचार,
ओठ मुख सुक्खा हुने, छिनछिनमा पिसाब लाग्ने, हात खुट्टा तथा जोर्नी दुख्ने र सुगर रोगको उपचार,
जन्डिस, हेपाटाइटिस तथा कलेजो सम्बन्धी सम्पूर्ण रोगको उपचार,
ब्लड प्रेसर, कोलेस्ट्रोल, मुटुको धड़कन कम बढी हुनु, अचानक बेहोस हुने आदि सम्पूर्ण रोगको उपचार,
दम, श्वास बढ्ने आदि रोगको सम्पूर्ण उपचार,
थाइरोइड र बाथ रोगको सम्पूर्ण उपचार।
सम्पर्क निर्मल मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, महेन्द्र नगर, कञ्चनपुर।
सम्पर्क नम्बर 9848-8013-60।
सूचना सूचना सूचना। बेतकोट नगरपालिकाको आर्थिक वर्ष 2074-75 तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धी सूचना। बेतकोट नगरपालिकाको आर्थिक वर्ष 74-75 तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता रकम वितरण वडा स्तरबाटै कञ्चन डेभलपमेन्ट बैङ्क शाखा कार्यालय दैजी मार्फत तपसिल बमोजिमको मिति, समय र स्थानमा वितरण हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। मिति 2075 श्रावण 30 र 31 गते, वडा नम्बर 5 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म, भाद्र 1 र 3 गते, वडा नम्बर 4 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म, भाद्र 4, 5 र 6 गते, वडा नम्बर 3 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म, भाद्र 7 र 8 गते, वडा नम्बर 2 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म, भाद्र 10 र 11 गते, वडा नम्बर 1 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म। नोट, बैंक खातामा रहेको भत्ता रकम उपरोक्त समयमा नबुझिमा पनि फिर्ता जाने छैन। उक्त मिति बाहेक आवश्यक परेको बेला जहिले सुकै पनि निकाल्न र बचत गर्न सकिनेछ र खातामा रहेको बचत रकममा बैंकले नियम अनुसार ब्याज प्रदान गर्नेछ। तर लाभग्राहीले भत्ता रकम आफ्नो खातामा जम्मा भए नभएको जानकारी लिनुपर्नेछ। बेतकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सिसैया, कञ्चनपुर।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर 7 कलवापुरमा निर्माण सम्पन्न घोषणा भएको बालुवा नाला पुल निर्माण कार्य सम्पन्न नहुँदै प्राविधिक समस्या देखिएको छ। तर निर्माण कम्पनीले निर्माण सम्पन्नको प्रमाणपत्र लिएको महिना दिन नपुग्दै पुलको स्पर भत्किएको छ। 2072 साल मङ्सिर 22 गते 3,51,12,218 रुपियाँमा ठेक्का सम्झौता भएको उक्त पुल 2074 जेठसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता गरिएको थियो। तर समयमै उक्त पुल निर्माण हुन सकेको थिएन। सरकारले तार कम्पनीले पुल निर्माणका लागि 1 वर्ष समय थप गरेको थियो। थप गरेको समय पूरा हुन केही दिन बाँकी हुँदा पनि पुल निर्माण सम्पन्न हुन सकेको थिएन भने पुलका स्पहरू पनि निर्माणकै क्रममा चर्किएका भए पनि पुल निर्माण तोकिएकै समयमा सम्पन्न भएको घोषणा गरिएको थियो। निर्माण सम्पन्न भएको प्रमाणपत्र पाएको महिना दिन नबित्दै पुलका चर्किएका दुवैतर्फका स्परहरूमध्ये पूर्व दक्षिणतर्फको स्पर भत्किएको छ। पुल निर्माणको जिम्मा पाएको केएस मित्र जेबी कम्पनीले निर्माणको क्रममा सामान्य समस्या देखिएको, उक्त समस्या समाधान हुने बताएको थियो। तर पुलका स्परहरू चर्किएको भन्ने समाचार प्रकाशन भएको महिना दिन नबित्दै स्पर भत्किएको हो। यस विषयमा निर्माण कम्पनीका प्रमुख दिलीराज लेखकले भत्किएको स्पर पुनर्निर्माण गरिने जानकारी दिनुभयो। निर्माण कम्पनीले कम गुणस्तरीय सामानको प्रयोग गरी पुल निर्माण गरेका कारण निर्माण सम्पन्न नहुँदै स्परहरूमा समस्या देखिएको स्थानीय बासिन्दा रामदत्त भट्टले बताउनुभयो। उक्त विषयमा स्थानीयहरूले विरोध गर्दा पनि वडा स्तरीय अनुगमन निकायको मिलोमतो र निर्माण कम्पनी सरकारी कर्मचारीलाई आर्थिक प्रभावमा लिएका कारण पुल निर्माण सम्पन्न भएको प्रमाणपत्र पाए पनि महिना दिन नपुग्दै पुलको स्पर भत्किएको स्थानीयहरूको धारणा रहेको छ।
बझाङ सदरमुकाम चैनपुरलाई जोड्ने एकमात्र जय पृथ्वी राजमार्गको सदरमुकाम नजिकै सिमखेतमा रहेको पक्की सडक भत्किएको छ। केही दिनदेखि लगातार परेको वर्षाका कारण चैनपुर पारी सिमखेत चौर नजिकै 35 मिटर पक्की सडक भत्किएपछि सदरमुकाम आउने सबै सवारी साधनहरू बन्द भएका छन्। सिमखेत बस पार्कबाट सदरमुकाम चैनपुर लगायत बझाङको उत्तरी फेकमा चल्ने सबै साना तथा ठुला सवारीका साधनहरू सिमखेतमा नै रोकिएका छन्। भत्किएको सडकको माथिपट्टि सानो मोटरसाइकल र मान्छेहरू मात्रै आवतजावत गर्ने ठाउँ बाँकी रहेको छ। पानी परिरहेको हुँदा बाँकी रहेको 1 मिटर सडक खण्ड पनि भत्किन सक्ने सम्भावना रहेको छ। बाँकी रहेको सडक भत्किएपछि मान्छेहरूलाई समेत आवतजावत गर्न कठिन हुनेछ। माथिपट्टि भिर र तलपट्टि बाउली खोला भएका कारण गाउँ आवतजावत नै बन्द हुनेछ बन्द हुने खतरा रहेको स्थानीय व्यापारी ओमजङ बहादुर बोहराले बताउनुभयो। बाउली खोलाभन्दा 100 मिटर माथि सडक भएको र पहिरो पनि सडकदेखि खोलासम्म गएको हुँदा मुनिपट्टिबाट खोलाले कटान गरिरहेको छ। पक्की सडकलाई बचाउनका लागि सिमखेतदेखि बाउली खोलाको पक्की पुलसम्म तटबन्ध गरिएको भए पनि पहिरो गएको ठाउँमा भने पर्खाल तथा तटबन्ध गरिएको छैन। आफूहरूले यसप्रति गम्भीर ध्यान आकर्षण गराउँदै आएको र अबका केही दिनदेखि सडक खुलाउने काम हुने प्रमुख जिल्लाधिकारी प्रेम सिंह कुवरले बताउनुभयो।
तीन दिनदेखि अवरुद्ध रहेको महाकाली राजमार्ग सुचारू भएको छ। लगातारको वर्षाले बैतडीको गोकुलेश्वर दाचुरा सडक खण्ड अन्तर्गत मारिकार्जुन गाउँपालिका 3 तेडछिलेकमा सडक माथिबाट सोमबार बिहान ठूलो पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग आज दिउँसो 3:30 बजेपछि सञ्चालनमा आएको हो। बैतडीको पाटनबाट गएको स्काभेटरले पहिरो पन्साएपछि राजमार्ग सुचारू भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिनुभयो। तत्कालका लागि राजमार्ग सुचारू भएको भए पनि पानी पर्यो भने अझै उक्त क्षेत्रमा पहिरो हुन पुनः जान सक्ने जनाइएको छ। राजमार्ग अवरुद्ध हुँदा 3 दिनदेखि रोकिएका छोटो तथा लामो दूरीका सवारी साधनहरू आआफ्नो गन्तव्यतर्फ लागेका छन्। उक्त क्षेत्रमा बेला बेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएको छ।
कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयका नायब सुब्बा रामप्रसाद भट्टराई घुसको रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई कार्यालयमै सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा मङ्गलबार रङ्गेहात पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रेम सागर केसीले भट्टराईले सेवाग्राहीबाट नगद 10,000 घुस लिइरहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको बताउनुभयो। केसीका अनुसार गड्डाचौकी भन्सार कार्यालयबाट आयातित सामान भन्सार नकाटेरै छोड्नको लागि भट्टराईले सेवाग्राहीबाट नगद 10,000 रुपियाँ माग गरेका थिए। घुसको रकमसहित पक्राउ परेका भट्टराईलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आएको केन्द्रीय कार्यालय काठमाडौँ पठाइने तयारी भइरहेको केसीले बताउनुभयो।
प्राकृतिक विपदको दृष्टिले अति संवेदनशील डडेलधुरा भित्री मधेसमा वर्षेनि 7-8 जनाको बाढीकै कारण ज्यान जाने गर्दछ। त्यहाँ रहेका रङ्गुन नदी, पुन्तुरा खोला र सादनी खोला तर्ने पुल नहुँदा यस क्षेत्रका नागरिकहरूले जोखिम मोलेर नदी तथा खोला पार गर्दै आएका छन्। रङ्गुन नदीमा पुल निर्माणाधीन अवस्थामा रहेको छ। उक्त पुल निर्माण भइसक्न अझै वर्षौँ लाग्ने स्थानीयको अनुमान रहेको छ। दैनिक कामकाजका लागि जोखिम मोलेर रङ्गुन नदी तर्नुपर्ने त्यहाँका नागरिकहरूको बाध्यता रहेको छ। परशुराम नगरपालिकाका परिगाउँ, रजिओडा, सिमल्टा, कटाल, शीर्ष, सादनी, कराली लगायतका बासिन्दाले ज्यान जोखिममा राखेर नदी तर्नुपर्ने बाध्यता रहेको छ। सरकारी कामकाज, बैङ्किङ कारोबार, व्यापार, अस्पताल जाँदा समेत नदी तरेर जोगपुडा आउने गरेको परशुराम नगरपालिका 6 करालीका स्थानीय भूपेन्द्र धामीले बताउनुभयो। त्यसै गरी सान्तनी र पुन्तुरा खोलामा पनि पुल नहुँदा बर्सातको समयमा नागरिकहरूले अकालमै ज्यान गुमाउँदै आएका छन्। बर्सातको समयमा त्यस क्षेत्रका विद्यार्थीहरू जोखिम मोलेर नदी तरेर विद्यालय जान बाध्य रहेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा सांसदहरूले बाढीले जनजीवन अस्तव्यस्त पारेको, स्थानीय तहले जथाभावी कर लगाएको र सामाजिक विभेद बढ्दै गएको विषयमा सदन र सरकारको ध्यान आकर्षण गराएका छन्। नेपाली काङ्ग्रेसका विमला नेपालीले देशभरका दलित दिन प्रतिदिन प्रताडित भएको गुनासो गर्दै त्यस्तो अमानवीय व्यवहार अविलम्ब अन्त्य हुने वातावरण बनाउन सम्बन्धित निकायको ध्यान आकर्षण गराउनु भयो। सोही पार्टीका भरतबहादुर शाहले सप्ताह भन्ने पण्डितदेखि सर्वसाधारणसम्मलाई करको मारमा पारिएको गुनासो गर्दै करका कारण सङ्घीयता जोखिममा नपरोस् भनेर सरकारलाई सचेत हुने ध्यान आकर्षण गराएका थिए। नेपाल कम्युनिस्ट पार्टीका भूपेन्द्र बहादुर थापाले वर्षाका कारण बेनी जोमसोम बाटो अवरुद्ध भएकाले त्यसलाई खुलाउन आवश्यक व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भयो। सोही पार्टीका महेश्वर जङ गहतराजले मधेस आन्दोलन र जनआन्दोलनका घाइतेको भरण पोषणको प्रबन्ध गर्न माग गरेका थिए।
निर्माण व्यवसायहरूले भदौ 1 गतेबाट लागू हुने भनिएको मुलुकी अपराध संहिता ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन्। नेपाल निर्माण व्यवसाय संघले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी मुलुकी अपराध संहिता ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गरेको हो। महासंघका महासचिव रामशरण देउजाले सो ऐन संशोधन नभए लागू गरिए सरकार विरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभयो। ऐनमा काममा गुणस्तर नभए निर्माण व्यवसायलाई 10 वर्षसम्म कैद र 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था गरिएकोमा महासंघको आपत्ति रहेको छ। महासचिव देउजाले व्यवसायहरूलाई पेसाबाटै पलायन हुने गरी ल्याइएको मुलुकी अपराध संहिता ऐन संशोधन गरेर मात्रै लागू गर्न सरकारको गम्भीर ध्यान आकर्षण गराउनुभयो। सरकारले आगामी भदौ 1 गतेदेखि मुलुकी ऐन प्रतिस्थापनका लागि सो ऐनसहित 5 वटा ऐन एकसाथ लागू गर्दैछ। महासंघले दिउँसोको समयमा ट्रिपर चलाउन नदिने सरकारको निर्णयप्रति पनि कडा आपत्ति जनाएको छ। निर्माण सामग्री आपूर्ति गर्न कठिनाई हुने भएकाले सो समस्या समाधान गर्न पनि ठोस कदम चाल्न सरकारको ध्यान आकर्षण गरिएको महासचिव देउजाले जानकारी दिनुभयो। सरकारले एकपक्षीय ढङ्गले आफूहरूलाई मारमा पार्ने खालको विभिन्न निर्णय लिएको निर्माण व्यवसायहरूको आरोप रहेको छ।
भुटानमा जारी दोस्रो संस्करणको साफ 15 वर्ष मुनिको महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भोलि भारतसँग खेल खेल्ने भएको छ। साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित भुटान पुगेको नेपालले सेमिफाइनलमा बलियो प्रतिद्वन्दी भारतसँग खेल खेल्न लागेको हो। थिम्पूस्थित चाङली मिथाङ मैदानमा नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार अपराह्न 4:45 सुरु हुनेछ। नेपाल र भारत मैदान प्रवेश गर्दा दुवै टोली फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ। समूह बीमा रहेको नेपाल समूह उपविजेता भन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने भारत समूह एको विजेता भन्दै सेमिफाइनलमा पुगेको हो। यस्तै प्रतियोगिताको अर्को सेमिफाइनलमा समूह बीको विजेता बङ्गलादेशले समूह एको उपविजेता भुटानसँग खेल्नेछ।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
प्रदेश 7 को राजधानी र नामाङ्करणका लागि विशेष सुझाव समितिको म्याद फेरि थपियो।
हत्या भएको 20 दिन पुगिसक्दा पनि निर्मला पन्तका हत्यारा अझै पत्ता लागेनन्।
टिकापुर घटनाको मुद्दामा सुनवाई प्रक्रिया सुरु।
3 दिनदेखि अवरुद्ध रहेको महाकाली राजमार्ग सुचारू।
स्थानीय तहले जथाभावी कर लगाएको र सामाजिक विभेद बढ्दै गएको प्रति सांसदहरूको आपत्ति।
निर्माण व्यवसायहरूद्वारा मुलुकी अपराध संहिता ऐन तत्काल संशोधन गर्न सरकारसँग माग।
साफ 15 वर्ष मुनिको महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भोलि भारतसँग खेल्ने।
हस्त अहिले यो समाचार बुलेटिन यहीँ सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओचाजीलाई धन्यवाद।